घटना विश्लेषण र विचार शुक्लफाटा समाचार शुक्लफाटा क्षेत्रीय समाचारमा तपाईँलाई स्वागत छ। सहकर्मी विजयालक्ष्मी गुरुङसँगै म ओम प्रकाश पाण्डेको नमस्कार। शुक्लाफाटा एफएम 90.4 मेगाहर्ज, बारासिंह एफएम 102.2 मेगाहर्ज, बझाङको सायपाल एफएम 100.6 मेगाहर्ज, बझाङकै सेती सामुदायिक एफएम 93.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.sfm99.org.np शुभयात्रा र हाम्रो पात्रो मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लाफाटा समाचारमा आज हामी प्रस्तुत गर्छौँ।
सुदूरपश्चिम प्रदेश सभाद्वारा प्रधानमन्त्री ओलीलाई ज्ञापन धन्यवाद ज्ञापन।
प्रदेश राजधानी घर भएका सांसदहरूले लिएको घर भाडा अझै फिर्ता गरेनन्।
सुदूरपश्चिम प्रदेशमा पछिल्लो समयमा कुष्ठ रोगीको संख्या बढ्दै।
डोटीको बोकटान सडकको डबल कटिङको काम सुरु।
सुनवाई समितिको बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरूलाई नेकपाको व्हिप।
गोदान र स्वास्थ्य राज्य मन्त्री बीचको वार्ता बिना निष्कर्ष टुङ्गियो।
र आइसिसी महिला विश्वकप क्रिकेट अन्तर्गत एसिया छनौटको आजको खेलमा नेपालको जित।
हाम्री नातिनीले कति मजाले पढे कि।
हो बुवा, हामीले घरमा हरेक दिन छोरा छोरीको पढाइका लागि जति सक्दो धेरै समय छुट्यायौँ र उनीहरूले पढेको सुनि मात्रै दियौँ भने पनि उनीहरूलाई धेरै सहयोग र हौसला मिल्दो रहेछ।
ठिक भन्यो।
कक्षा 1, 2, 3 का बाल बालिकाले घरमा हरेक दिन अभिभावकको समय र साथ पाए राम्रो विद्यार्थी बनी आफ्ना लक्ष्यहरू पूरा गर्न सक्छन्। अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग USAID को सहयोगमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा जारी।
अब समाचार क्रम विस्तारमा। प्रदेश सरकारको आग्रहमा सुदूरपश्चिमको प्रदेशसभा बैठकलाई सम्बोधन गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएको छ। आज बसेको प्रदेशसभा बैठकमा नेकपा सुदूरपश्चिम प्रदेशका प्रमुख सचेतक तारालामा तामाङले पेश गर्नुभएको धन्यवाद प्रस्ताव पारित भएको हो। प्रदेश सरकारको निमन्त्रणा स्वीकार गरेर धनगढी पुगेर प्रदेशसभा बैठकलाई सम्बोधन गरेकोमा प्रस्ताव मार्फत प्रधानमन्त्रीलाई धन्यवाद दिएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन 8 गतेका दिन प्रदेशसभा बैठकलाई सम्बोधन गर्नुभएको थियो। प्रधानमन्त्रीले सम्बोधन गरेपछि सोही दिन धन्यवाद प्रस्ताव पारित गर्न अर्को बैठक बस्ने भनिए पनि प्रतिपक्षी दलका प्रदेशसभा सदस्यहरूले सहभागिता नजनाउने भनेपछि बैठक स्थगित गरिएको थियो।
सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको धनगढीमा घर भएका सांसदहरूले घर भाडा लिएको विषय लिएर सञ्चार माध्यममा आलोचना भएपछि घर भाडा फिर्ता गर्ने सांसदहरूले वाचा गरेका थिए। तर अहिलेसम्म त्यसरी वाचा गर्ने सांसदमध्ये एकजना बाहेक अन्यले अझै घर भाडा फिर्ता गरेका छैनन्। प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2075 राजधानीमा निजी घरमा बसेका सांसदले घर भाडा नपाउने उल्लेख गरिएको थियो। केही सांसदले आफ्नै घर हुँदाहुँदै पनि घर भाडा लिएका थिए। प्रदेशसभा सचिवालयका अनुसार 43 प्रदेशसभा सदस्यले सुविधा बापतको घर भाडा बुझिरहेका थिए। सुदूरपश्चिम प्रदेशको प्रदेशसभामा रहेका 53 मध्ये सभामुख, उपसभामुख र 8 मन्त्रीको निवासको व्यवस्था प्रदेश सरकारले गरेको छ। 43 सांसद मध्ये 9 सांसद प्रदेशको अस्थायी राजधानी धनगढीमै घर भएका हुन्। उनीहरूले प्रति महिना 17,000 दरले 11 महिना आफ्नै घरमा बसेर घर भाडा बुझेका थिए। राजधानीमै घर भएका सांसदले घर भाडा लिएको विषयमा आलोचना भएपछि घर भाडा फिर्ता गर्ने बताए पनि उनीहरूले अझै रकम फिर्ता नगरेको प्रदेशसभा सचिवालयका सचिव बालाराम शर्माले जानकारी दिनुभयो।
कञ्चनपुरको शुक्लाफाटा नगरपालिकाले आफ्नो चौथो नगरसभाको बन्द सत्रका लागि तयारी गरिरहेको जनाएको छ। माघ 22 गते चौथो नगरसभाको उद्घाटन भएको नगरसभाको बन्द सत्रका लागि तयारी भइरहेको शुक्लाफाटा नगरपालिकाका नगर प्रमुख दिलबहादुर अहिले शुक्लाफाटा एफएमलाई जानकारी दिनुभएको छ। नगरसभाको उद्घाटन सत्र सकिए पश्चात नगरसभा सदस्यहरूलाई नगरपालिकाले विभिन्न कार्यविधि तथा नियमावलीहरू अध्ययन गर्नका लागि केही समय दिएको नगर प्रमुख अहिले बताउनुभयो। केही कार्यविधि तथा नियमावली अध्ययन गर्नका लागि नगरसभा सदस्यहरूलाई समय दिए पश्चात फागुन 8 गते नगरसभा बस्ने भनिएको भए पनि नगरसभाका सदस्यहरूले नगरपालिकाले बनाउने अन्य कार्यविधि र ल्याउने कार्यक्रम समेटेर एकमुष्ट रूपमा ल्याउनका लागि सुझाव दिएपछि सोहीअनुसार कार्य भइरहेको नगर प्रमुख अहिरले बताउनु भएको छ। शुक्लाफाटा नगरपालिकाले ल्याउन लागेको सडक सम्बन्धी कार्यविधि, सामाजिक, खाद्य लगायतका विषयमा कार्यविधि बनिसकेकाले ती कार्यविधि र कार्यक्रम नगरसभाका 62 सदस्यहरूलाई अध्ययनका लागि दिइने र नगरसभाको बन्द सत्र हुने जनाइएको छ। यसअघि उद्घाटन सत्रमा विपद व्यवस्थापन, फोहोर व्यवस्थापन लगायतका 2-4 विधेयक पनि नगरसभाका सदस्यहरूलाई अध्ययनका लागि दिइसकेको र बाँकी विधेयक कार्यविधि तथा कार्यक्रमहरू नगरपालिकाले तयार पारिसकेकोले एक दुई दिनमै अध्ययनका लागि नगरसभा सदस्यहरूलाई दिइने शुक्लाफाटा नगरपालिकाका नगर प्रमुख दिलबहादुर अयरले बताउनु भएको छ। नगरसभाले नगर कार्यपालिकालाई निर्देशन दिने कार्य समेत गर्ने भएकाले सोही अनुरूपका नियमावली कार्यविधि तथा कार्यक्रम तयार पार्दा केही ढिलो भएको नगर प्रमुख अयरको धारणा रहेको छ।
सशस्त्र द्वन्द्वका क्रममा तत्कालीन माओवादीले आक्रमण गर्दा अछामको सदरमुकाम मङ्गलसेन ध्वस्त भएपछि लालपूर्जाविहीन भएका जिल्लावासीहरूलाई लालपूर्जा दिने काम अन्तिम चरणमा पुगेको छ। पुनर्नाप नक्साको काम सुरु भएको 10 वर्षपछि लालपूर्जा दिने काम अन्तिम चरणमा पुगेको हो। अछामका साबिकका 75 गाविसहरूमध्ये 63 साबिकका गाविसमा नाप नक्साको काम सकेर लालपूर्जा तयार भइसकेको छ। अब 12 साबिकका गाविसमा नाप नक्साको काम हुन बाँकी रहेको जनाइ त्यो पनि अबको केही दिनमा सिद्ध्याउने गरी काम गरिरहेको विशेष नापी कार्यालय अछामले जनाएको छ। 2058 सालमा अछाम सदरमुकाम मङ्गलसेनमा माओवादीले आक्रमण गरेपछि मालपोत्र नापी कार्यालय पनि ध्वस्त हुँदा लालपूर्जाविहीन भएका जिल्लावासीहरूलाई लालपूर्जा दिने काम अन्तिम चरणमा पुगेको हो। आर्थिक वर्ष 2074-75 पुनः नापीको कार्य थालिने गरिए पनि चालु आर्थिक वर्षमा पुनः नापीको काम सम्पन्न गराएर सबै जिल्लावासीहरूलाई लालपूर्जा दिने लक्ष्य राखिएको विशेष नापी कार्यालय अछामका प्रमुख सुनिल आनन्दले बताउनुभयो। साबिकका 75 गाविसमध्ये हालसम्म 64 गाविसको लालपूर्जा श्रेष्ठा मालपोत कार्यालय र फिल्ड नक्सा नापी कार्यालयलाई बुझाइसकिएको छ। जग्गाको पुनः नापी कार्य सके पनि तत्कालीन अछाम आक्रमणका बेला लालपूर्जा लगायतका सबै कागजात जलेर कुनै प्रमाण नहुँदा पनि लालपूर्जा वितरणमा समस्या भइरहेको विशेष नापी कार्यालय अछामका प्रमुख आनन्दले बताउनुभयो। लालपूर्जा बनेका स्थानका बासिन्दाहरूले लालपूर्जा लगिरहेका छन् भने नबनेका स्थानका बासिन्दाहरू लालपूर्जाको पर्खाइमा रहेका छन्। यसअघि लालपूर्जाविहीन भएका स्थानीय बासिन्दाहरूलाई लालपूर्जा पाउँदा सहजता बन्दै गएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीको अगुवाईमा कैलाली जिल्लामा सञ्चालन भएको समुदाय प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी देखिएको छ। अभियान अन्तर्गत प्रहरीले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालेपछि समुदायमा हुने अपराध घटना तथा सामाजिक विकृति नियन्त्रणमा स्थानीय नागरिक आफै अग्रसर हुन थालेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ। तर अझै पनि कैलालीका सम्पूर्ण नागरिकहरूलाई समुदाय प्रहरी साझेदारी कार्यक्रमबारे खासै जानकारी नभएको पाइएको छ। थप सामग्री यो रिपोर्टबाट।
2075 कार्तिक 11 गते हर प्रहर गाउँ र नगरी टोल टोलमा नेपाल प्रहरी भन्ने मूल नाराका साथ नेपाल प्रहरीले सामुदायिक प्रहरी साझेदारी अभियान देशैभर सुरु गरेपछि कैलालीमा पनि प्रहरी साझेदारीको कार्यक्रम सञ्चालन भएको हो। जिल्लामा अपराध रोकथाम, शान्ति सुरक्षा तथा सचेतना जगाउन स्थानीय तह, सामुदायिक संस्था तथा विद्यालयहरूसँगको साझेदारीमा विद्यालय तथा समुदायमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक आभूषण तिमसिनाले बताउनुभयो। उहाँ कार्यक्रम सञ्चालनपछि नागरिक जागरूक भएर गाउँमा हुने घटनाको जानकारी दिन थालेको बताउनुहुन्छ। यसबाट आपराधिक क्रियाकलाप र सामाजिक विकृति अन्त्य गर्न सहयोग पुग्ने अपेक्षा समेत उहाँ व्यक्त गर्नुहुन्छ।
नागरिक सहभागिता बढ्दै गएको छ, नागरिकबाट सूचना प्राप्त गर्ने कुराहरू पनि भइरहेका छन् र विभिन्न ठाउँहरूमा स्थानीय विकास स्थानीय तहहरूसँग चाहिँ हाम्रो समझदारी पत्रमा सही पनि भएको छ। विद्यालय समितिहरू गठन हुने, टोल समितिहरू गठन हुने प्रक्रियामा छ। सेवाग्राही प्रतीक्षालयमा एलईडी टेलिभिजन जडान गरेर त्यहाँ चाहिँ अवेरनेससँग सम्बन्धित कुराहरू प्रहरीले जुन सचेतना कार्यक्रम फैलाउने गर्छ, त्यस्तै लम्कीमा जडान भएको छ, चिसापानीमा जडान भएको छ, सुखडमा जडान भएको छ, त्यस पश्चात वडामा टिकापुर लगायतका अन्य प्रकारमा जडाउने प्रक्रियामा छ। हामीले स्कुलहरूको डाटा लिइरहेछौँ अहिले। अब स्कुलहरूको डाटा लिएर कतिको फिजिबल हुन्छ, हामीले स्कुलमा एउटा मोबाइल गाडीको व्यवस्था गर्ने अनि स्कुलमा चाहिँ स्कुलका सम्बन्धित स्कुलसँग कोअर्डिनेट गरेर त्यो स्कुलमा पुग्ने, त्यो गाडीमा चाहिँ हाम्रो स्क्रिन पनि हुन्छ, स्टुडेन्टहरूलाई साझेदारी कार्यक्रमको स्लाइडहरू अवेरनेस कार्यक्रमहरू सो गराउने, त्यसमा देखाउने।
विद्यार्थीलाई लक्षित गरी सडक सुरक्षा, लागु औषध दुर्व्यसनी, बाल विवाह तथा बाल यौन दुर्व्यवहार सम्बन्धी प्रशिक्षण विद्यालय सम्पर्क कार्यक्रम मार्फत गरिरहेको उहाँ बताउनुहुन्छ। समुदायसँगको साझेदारीमा सरसफाई अभियान चलाएको पनि उहाँ बताउनुहुन्छ। प्रहरीले विगतका दिनमा गरेका कार्यक्रमहरूले पनि केही हदसम्म प्रहरी नागरिक बीचको दूरी घटाउन मद्दत गरेको भन्दै उहाँ प्रहरी साझेदारी कार्यक्रमले यसमा थप टेवा पुगेको बताउनुहुन्छ। प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी बनाउन दीर्घकालीन योजना बनाएर प्रहरी लागिरहेको उहाँ बताउनुहुन्छ।
हरेक कार्यक्रमहरू समय अनुसार परिष्कृत हुँदै आएका कार्यक्रम हुन्, कुनै बेलामा हामी सामुदायिक प्रहरी सेवा मात्र भन्थ्यौँ, पुलिससँग जतिखेर मान्छे आँखा जुदाएर हेर्न सक्दैन थिए, त्यो अवस्थामा सामुदायिक प्रहरी स्थापना गरेर प्रहरी समुदायको हो भनेर घर घरमा गएर सुरुवात गर्ने त्यो त्यतिखेरको लागि सही थियो। समाजबाट अपराधिक मनोवृत्तिका मान्छेहरूलाई भगाउनका लागि पुलिसले मात्रै लागेर साध्य छैन, सक्दैन, पुलिसले मात्रै प्रयास गरेर हुँदैन, यसको लागि समुदायको पनि रोल छ, आउनु सहकार्य गरौँ भनेर यो काम गर्नुपर्ने अवस्थामा चाहिँ समुदाय प्रहरी साझेदारी कार्यक्रम आएको हो।
प्रहरीले प्रहरी साझेदारी कार्यक्रमले समाजका घटनाहरू बाहिर आउन थालेको बताए पनि धेरै जसो नागरिकहरू भने प्रहरी साझेदारी कार्यक्रमबारे अनभिज्ञ देखिन्छन्। उनीहरू कमिटी गठन भएको कुरा थाहा भए पनि सामुदायिक प्रहरी साझेदारी कार्यक्रम बारे आफूलाई जानकारी नभएको बताउँछन्।
मेरो नाम रमेश चौधरी, कमिटी गठन गरेछ हाम्रो वडा अध्यक्ष, स्कुलको हेडमास्टर अनि त्यहाँको बुद्धिजीवी लगायत कमिटी गठन गरेछ, त्यसलाई सबलाई बताउने यो साझेदारी यस्तो हो, सूचना दिने गर्न सिकाउने सबलाई भेला गरेर।
डबल बहादुर खड्का, यसको बारेमा खास चाहिँ त मलाई नलेज छैन होइन, तर यो मीडिया प्लस के भन्छन् पत्र पत्रिका होइन सबैको मुखमा सुन्दाखेरि चाहिँ यसको अलिकति मैले केही कुराहरू चाहिँ बुझेको छु होइन, यसको बारेमा हामीलाई जानकारी हुनु पऱ्यो होइन, दुर्गम क्षेत्रदेखि लिएर सहरमा हरेक ठाउँमा के भन्छन् त्यसको लागि विज्ञापन छाप्नु पऱ्यो होइन, पत्र पत्रिका मिडिया होइन के भन्छन् जनचेतनामूलक कार्यक्रम नाटक गर्नु पऱ्यो, ऱ्याली गर्नु पऱ्यो होइन।
अर्जुन हसनपुर, कमिटी गठन भएको छैन,
धनगढी उपमहानगरपालिका सन्तोषी टोलका बासिन्दा केशर आउजी प्रहरीले जनतामाझ कार्यक्रम ल्याएर मात्रै नहुने बताउनुहुन्छ। प्रहरी कार्यक्रम जनतामाझ पुर्याउँदा त्यो सम्बन्धी जानकारी पनि दिनुपर्ने उहाँ बताउनुहुन्छ। यदि कार्यक्रमलाई प्रभावकारी गर्ने हो भने जनतामाझ त्यो कार्यक्रमको बारेमा जनचेतना जगाउन जरुरी रहेको उहाँको भनाइ छ।
विभिन्न ठाउँहरूमा प्रहरी साझेदारी कमिटी गठन त गरेका छ, बट केही ठाउँमा गरेका छैन होइन, तर अब जुन हिसाबले गरिसकेपछि स्थानीयवासीलाई जसरी थाहा हुनुपर्ने हो त्यो बारेमा खासै थाहा छैन उनीहरूलाई, प्रहरीहरू केही कुराहरूमा चाहिँ चुकेका छ, अझै प्रचार पम्पलेट गर्नु पर्यो, स्थानीयहरूको माझमा गएर उनीहरूलाई थाहा दिनु पर्यो, खास यो प्रहरी साझेदारी कार्यक्रम के हो त त्यो बारेमा त बताउनु पर्यो नि, त्यो हुन सकेका छैन। यदि त्यो भइदिएको भए यसले चाहिँ साँच्चै प्रहरी प्रशासन अझै आफ्नो ठाउँमा खर उत्रिन सक्छ।
समुदायमा हुने अपराधिक घटना तथा सामाजिक विकृतिमा कमी ल्याउनका लागि सामुदायिक प्रहरी साझेदारी कार्यक्रम ल्याइएको भए पनि यो प्रभावकारी हुन नसकेको सर्वसाधारणहरू बताउँछन्। यसअघिका प्रहरी मेरो साथी, मुस्कान सहितको प्रहरी सेवा लगायत कार्यक्रम सीमित समयपछि प्रभावकारी हुन सकेका थिएनन्। अहिलेका नयाँ अभियानलाई दिगो र दीर्घकालीन साझेदारीका रूपमा विकास गर्न प्रहरीले विद्यालयदेखि समुदायसम्म पुगेर सबै नागरिकहरूमा जनचेतना जगाउन आवश्यक रहेको छ। साथै सम्पूर्ण स्थानीय सरकारसँग पनि समन्वय गरेर अभियानलाई अघि बढाए अभियानले सकारात्मक प्रभाव पार्ने कुरामा दुईमत छैन। शुक्लाफाटा समाचारका लागि निर्मला खडायत, धनगढी।
समाचारमा अब पालो भएको छ श्रोता विचारको। प्रहरी साझेदारी कार्यक्रमको प्रभावकारिताका लागि प्रहरी र नागरिकहरू बीच समन्वय हुनु कतिको आवश्यक छ जस्तो लाग्छ भनेर हामीले तपाईँको विचार बुझेका छौँ। सुनौ श्रोता विचार।
शिवदत्तबाट, प्रहरी र जनताको बिचमा त समन्वय हुनुपर्छ, त्यसमा अब प्रहरीले सक्रियता ज्यादा देखाउनुपर्छ, जनताले पनि सचेत हुनुपर्छ, एउटा सिपाहीकै भूमिका निभाउनुपर्छ, पुलिसले पुलिस जस्तै भएर निभाउनुपर्छ, तर नेपालमा चाहिँ त्यो देखिराखेका छैन।
डम्बर कोर हो, एकदम राम्रो हुनुपर्छ, जनता र प्रहरी बिचको एकदम गलत के हो भन्ने कुराहरू प्रहरीले पनि छुट्याउनु सक्नुपर्छ, प्रहरीले जनताको माझमा जनताको जसरी भए पनि विश्वास जित्नुपर्छ। विभिन्न क्रियाकलापहरू हुँदैछन्, देशमा अशान्ति हुँदैछ भन्ने जनतामा कौतहलता पैदा भएको छ, यसको लागि प्रहरीले जनतासित एकदम घोलमेल गरेर जनतासित आफ्नो हातेमालो गर्नुपर्छ।
लोकबहादुर देवा हो, प्रहरी र जनता भनेको एकदम एक आपसका मित्र हुन्, किनभने प्रहरीले पनि इमान्दारी पूर्वक अहमताको भावना छोड्नु पर्छ, नैतिकवान भएर उनीहरूले जनताको निम्ति उत्तरदायी तलब खाएर सेवक हुँ भलो हुने काम गरिदियो भनेपछि, प्रहरी र पब्लिक एक आपसमा मिल्यो भनेपछि कुनै पनि खराब कार्य हुन सक्दैनन्, किसिमका यो गुन्डागर्दी रोकिन्छन्, किनभने आजभोलि के पनि प्रहरीप्रति पनि शङ्काको दृष्टिकोणबाट हेरिँदैछ, के विश्वासको वातावरण अलिकति खलबलिया छ।
नम्बर बहादुर चन्द हो, प्रहरी र जनतामा जस्तो मटा र ढुङ्गा जस्तो प्रेम सद्भावना हुनु पर्छ, तर पार्टी साटी हरेक चिज लहलहमा लागेर कुनै पार्टी केही गराउँछ कुनै केही गराउँछ, तर त्यो त्यसमा लाग्नु हुँदैन कि, सेवा नै धर्म, हाम्रो जनताको लागि सेवा गर्नु, अपराध सपराधमा सत्य तथ्य गर्नु,
शान्ता पाल। प्रहरी र जनता बीचको विभिन्न आपराधिक क्रियाकलापहरू न्यूनीकरण गर्नको लागि प्रहरी पहरेदार हुनुहुन्छ। सुरक्षा कर्मी भनेको हामी सबैको सुरक्षाको लागि उहाँहरूले आफ्नो जीवन दान दिएर खटिराख्नु भएको छ। राज्यले नै प्रहरी प्रशासनलाई एकदम राम्रो बनाएर लैजानु पर्छ। जनताले पनि राम्रो सोच्नु पर्छ। प्रहरी प्रशासन राम्रो भयो भने घटनाहरू कम होला।
मनोरथ पाण्डे, पब्लिकसित रिलेसन गरे भने पुलिसले पनि इन्भेस्टमेन्ट समयमा सजिलो उसलाई पनि हुन्छ।
चन्द्रकिशोर श्रेष्ठ, सामुदायिक प्रहरी वास्तव जनताबाट टाढा हुँदै गएछन्। सामुदायिक प्रहरी र साझेदारी कार्यक्रम अन्तर्गत जनता समक्ष प्रस्तुत हुन सक्नु भयो, राम्रो योगदान गर्न सक्नु भयो भनेपछि शान्ति सुरक्षाको लागि राम्रै होला। प्रहरी जनताको लागि हो, जनतासँग उहाँहरू भिज्नु भयो गर्नु, जनताबाट टाढा जानु भएन भने समन्वय हुनु जरुरी छ।
घटना विश्लेषण र विचार शुक्लाफाटा समाचार तपाईँले शुक्लाफाटा एफएम 99.4 MHz, बारासिंह एफएम 102.2 MHz, बझाङको सयपाल एफएम 100.6 MHz, बझाङकै सेती सामुदायिक एफएम 93.6 MHz र इन्टरनेट अनलाइनमा www.sfm99.org.np शुभयात्रा र हाम्रो पात मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लाफाटा समाचार सुनिरहनु भएको छ। समाचारमा पालो भएको छ विश्रामको।
यही फागुन 25 गते बिहान 9:30 बजेदेखि साँझ 5 बजेसम्म सुदूरपश्चिममै पहिलो पटक नेपालगञ्ज मेडिकल कलेजका वरिष्ठ कलेजो रोग तथा फिजिसियन डाक्टर दिपेन्द्र खड्का, एमडी इन्टरनल मेडिसिन, डिएम हेपाटोलोजी कलेजो रोग विशेषज्ञ, एस लाइफ केयर फार्मेसी प्राली चटकपुर 3 धनगढीमा आउनुहुने भएकाले कलेजो मुटु तथा फोक्सो सम्बन्धी सम्पूर्ण चेक जाँच गरिनुका साथै विभिन्न रोगहरूको उचित परामर्श सहित उपचार गरिने जानकारी गराइन्छ। हाम्रा सेवाहरू कलेजो सम्बन्धी सम्पूर्ण चेक जाँच, पुरानो तथा निको नभएका जन्डिसको उपचार, पेटमा पानी जम्ने समस्याको उपचार, हेपाटाइटिस बी र सी भएको बिरामीको उपचार, मोटोपन, मधुमेह र थाइराइड सम्बन्धी उपचार, उच्च रक्तचाप र मुटु सम्बन्धी रोगको उपचार।
चेक जाँचका लागि फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ। सम्पर्क फोन 0914172002, 98584882016। साथै विशेष छुटमा सबै प्रकारका खुद्रा औषधि
सम्पर्क स्थान लाइफ केयर फार्मेसी प्राली चटकपुर 3 धनगढी कैलाली शहीद गेटको पश्चिम पट्टी।
सीमित बिरामी चेक जाँच गरिने भएकाले समयमै नाम दर्ता गराउन जानकारी गराइन्छ।
ए शम्भु, केटी हेर्दै गई थी, कसो लाग्यो भने चाहिँ केटी
छाड्दछि, केटीका कुरा जाने रे, पढे लेखे त निकै थिए केटी, दाँत भने तयका विषयलाई कोही दाँत उच्चा कोही निच्चा कोही किराले खाया, तयका दाँतै देखबर मन मर्यो मेरो।
तैकीले खाइ त युएन दन्त उपचार केन्द्र छ भो अस्पताल रोड गल्ली नम्बर 1 मे, ता त नमिल्याका बाङ्गाटिङ्गा दाँत मिलाउने, दाँत टल्काउने, नदुखाइ भर दाँत निकाल्या रे, अत्याधुनिक मेसिन बठे दाँत सफालै अर्दिना है, ताई लैजालै भ दाँत बनाउन।
ए युएन दन्त उपचार केन्द्र, और के सेवा छन् भो तयका?
ता त नयाँ दाँत राख्द्या, दाँतमि सिमेन्ट भद्द्या, दाँतमि दाँतको रङ मिलाएर कलर भद्द्या, मुखमि आउने घाउ खटिराको उपचार अद्द्या, गिजा बठे रगत आउने गिजा पाक्या समस्याको समाधान, दाँतको एक्सरे गद्द्या।
हजुर, दाँत सम्बन्धी सम्पूर्ण समस्याको उपचारको लागि युएन दन्त उपचार केन्द्रलाई सम्झनुहोस्। हाम्रो यहाँ 500 रुपियाँमा कुरुन समेत राखिन्छ। सम्पर्क युएन दन्त उपचार केन्द्र अस्पताल रोड गली नम्बर 1 महेन्द्रनगर कञ्चनपुर। सम्पर्क व्यक्ति वरिष्ठ डेन्टिस्ट उमेश नाथ। सम्पर्क नम्बर 0995240005।
विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी खबर। सुदूरपश्चिम प्रदेशमा पछिल्लो समयमा कुष्ठरोगीको संख्या बढ्दै गएको छ। कुष्ठरोग निवारण भइसकेको मानिएको सुदूरपश्चिम प्रदेशमा कुष्ठरोगीको संख्या बढ्दै जाँदा कुष्ठरोग निवारणमा चुनौती देखिन थालेको स्वास्थ्य कर्मीहरूले बताएका छन्। विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार प्रति 10,000 जनसङ्ख्यामा 1 भन्दा कम कुष्ठरोगी भेला परेको अवस्थामा यो रोग निवारण भएको मानिन्छ। तर सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर र जिल्लामा यो मापदण्डभन्दा बढी संख्यामा बिरामी फेला परेका छन्। यी 3 जिल्लामा गएको वर्ष गरिएको खोज पड़तालका क्रममा लुकेर रहेका कुष्ठरोगी फेला परेका हुन्। 9,01,177 जनसङ्ख्या रहेको कैलालीमा 174 जना 5,08,150 जनसङ्ख्या रहेको कञ्चनपुरमा 74 जना र 2,79,752 जनसङ्ख्या रहेको अछाममा 28 जना नयाँ रोगी खोज पड़तालका क्रममा फेला परेको स्वास्थ्य सेवा निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ। प्रदेशका 9 जिल्लामा भने गएको वर्ष जम्मा 298 जना नयाँ कुष्ठरोगी फेला परेकोमा यी मध्ये कम सर्ने भन्दा पनि बढी सर्ने कुष्ठरोगी 103 जना रहेको जनाइएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन 7 गतेका दिन डोटीको सबैभन्दा पुरानो बोक्टान सडकको कालोपत्रीको शिलान्यास गरेसँगै सडकमा डबल कटिङको काम सुरु भएको छ। उक्त सडक खण्डको कैलालीको सहजपुरबाट डबल कटिङको काम सुरु भएको सोइल टेस्ट कन्सल्टेन्सीका इन्जिनियर राजकुमार पोखरेलले बताउनुभयो। कालोपत्री गर्नका लागि 9 मिटर चौडा सडक आवश्यक पर्ने भएकाले अहिले डबल कटिङको कार्य सुरु भएको उहाँले बताउनुभयो। डबल कटिङ गर्दा अधिकांश स्थानीयवासीका घर खेतबारी तथा जमिनमा लगाएको बाली नोक्सानी हुन थालेकाले काम गर्नमा केही समस्या उत्पन्न भएको उहाँले जानकारी दिनुभयो। 4 वर्ष पहिले भएको सर्वेक्षण अनुसार नै अहिले उक्त क्षेत्रमा डबल कटिङ गर्दा घरबारी तथा खेती लगायतका जमिन मासिन थालेको विपिनगरका बासिन्दा रोजबहादुर कलेलले बताउनुभयो। कैलालीको सहजपुरदेखि टोटीको बड्डीकेदार गाउँपालिकासम्म 50 किलोमिटर सडक 30 महिनाभित्रमै पिच गरिने लक्ष्य अनुसार ठेकेदार कम्पनीले धमाधम रूपमा काम अघि बढाएको हो। कैलालीको चुरे गाउँपालिकाभित्र पर्ने 18 किलोमिटर र टोटीको विपिनगरदेखि बड्डीकेदार गाउँपालिकासम्म 28 किलोमिटर सडक कालोपत्रे हुने जनाइएको छ।
यसै गरी डोटीको दिपायल सिलगढी नगरपालिकाले महिलाहरूलाई आय आर्जन व्यवसायमा जोड्ने उद्देश्यले माला बनाउने तालिम दिएको छ। सामुदायिक विकासका लागि सहकारी नेपाल सङ्घको सहकार्यमा पोते मोती र क्रिस्टलका गरगहना बनाउने 1 हप्ते शिवमूलक तालिम दिएको हो। तालिमको समापन कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य बिन्दा पाण्डेले तालिमबाट सिकेको सिपलाई व्यवहारमा प्रयोग गरी व्यावसायिक बनेर आय आर्जन गर्न महिलाहरूलाई आग्रह गर्नुभयो। महिलाहरूले तिनजेलसम्म बाहिरबाट आयात गरिएका गरगहनाहरू किनेर लाउनु पर्ने अवस्था रहेकोले पुँजी समेत पलायन हुने गरेकोमा स्थानीय महिलाहरूले नै उत्पादन गरी आयमूलक व्यवसायमा जोडिउन् भन्ने उद्देश्यले तालिमको आयोजना गरिएको दिपाई सिलगढी नगरपालिकाका नगर प्रमुख मन्जु मनासीले बताउनुभयो। साथै तालिमबाट सिकेको सिपलाई व्यावहारिक रूपमा लागू गरी व्यवसायिक उद्यमी बनेर आय आर्जन गर्न तालिममा सहभागी महिलाहरूलाई नगर प्रमुख मलासीले विशेष आग्रह गर्नुभयो। आर्थिक रूपमा आफैमा आत्मनिर्भर बन्न सके महिलाहरूको सामाजिक रूपमा पनि सम्मान समेत बढ्ने जिल्ला समन्वय समिति डोटीका प्रमुख रामबहादुर एरले बताउनुभयो। नगरपालिकाको प्रत्येक ओडाका महिलाहरूले आफ्नो ओडामा खपत हुने गरी गरगहना उत्पादन गर्न वडा नम्बर 9 का ओडा अध्यक्ष धर्मबहादुर सामतले सहभागीहरूलाई आग्रह गर्नुभयो। नगरपालिकाका 9 वटै ओडाबाट 2-2 जना र अन्य थप 8 जना गरी 26 जना महिला सहभागी रहेको तालिममा प्रशिक्षक पुष्प राणा मगरले सिप सिकाएको आयोजक संस्था सामुदायिक विकासका लागि सहकार्य नेपालका अध्यक्ष रामबाबु अधिकारीले जानकारी दिनुभयो।
कैलालीको धनगढीमा शैक्षिक मेला सुरु भएको छ। अन्तर्राष्ट्रिय स्तरको पढाइका लागि विदेश जान चाहने तर आर्थिक अवस्थाका कारण जान नसक्ने विद्यार्थीहरूलाई व्यावसायिक शिक्षाका लागि अन्तर्राष्ट्रिय स्तरको पढाइ नेपालमै उपलब्ध भएको सन्देश दिन धनगढीमा आजदेखि शैक्षिक मेला सुरु भएको हो। भिजन मिडिया इन्कर्पोरेसन र education.com आयोजना गर्ने मेलामा नेपालका सबै विश्वविद्यालय र विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर नेपालमा सञ्चालित कलेजहरूले दिने शिक्षा र व्यावसायिक तथा बजारमा उच्च माग भएका विषयको बारेमा जानकारी दिइनेछ। उच्च शिक्षा हासिल गर्नका लागि विद्यार्थीहरू विभिन्न मुलुक जाने क्रम बढ्दै गएकाले त्यसलाई मध्यनजर गर्दै विगतका वर्ष वर्ष पनि उक्त मेलाको आयोजना गरिएको आयोजकले जनाएको छ।
कैलालीको गोदावरीमा मोटरसाइकल दुर्घटना हुँदा 1 जनाको ज्यान गएको छ भने 2 जना घाइते भएका छन्। ज्यान ज्यानमा कञ्चनपुरको देखतबुलीका 25 वर्षीय मोटरसाइकल चालक नेम बहादुर राणा रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा कञ्चनपुर देखतबुलीकै भुवन राणा र दलबहादुर राणा घाइते भएका छन्। गुलेरियादेखि अतरियातर्फ गइरहेको 3 जना सवार C5P7079 नम्बरको मोटरसाइकल तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ। यसै गरी कैलालीको टिकापुरमा खैरो हिरोइन सहित चारजना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय टिकापुरले 55 ग्राम 21 मिलिग्राम खैरो हिरोइन सहित 3 जना नेपाली र 1 जना भारतीय नागरिकलाई पक्राउ गरी आज थप गरिएको इलाका प्रहरी कार्यालय टिकापुरका इन्चार्ज डिएसपी शिव सिंहले शुक्लाफाटा एफएमलाई जानकारी दिनुभयो। पक्राउ पर्नेमा भारतको लखिमपुरका 24 वर्षका सुखदेव सिंह, टिकापुर नगरपालिकाको वडा नम्बर 2 का 25 वर्षीय निराजन शाह, वडा नम्बर 4 का 24 वर्षीय नवीन कार्की र बर्दियाका 19 वर्षीय भावना हमाल रहेको डिएसपी सिंहले बताउनुभयो।
अब के राष्ट्रिय खबर। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीले संसदीय सुनवाई समितिको भोलि बस्ने बैठकमा अनिवार्य उपस्थित हुनका लागि आफ्ना सांसदहरूलाई आग्रह गरेको छ। आज बोलाइएको समिति बैठक कोरम नपुगेर स्थगित भएपछि नेकपा संसदीय दलले आफ्ना सांसदहरूलाई बैठकमा अनिवार्य उपस्थित हुन व्हिप जारी गरेको हो। कोरम नपुगेर बैठकै बस्न नसक्ने अवस्था आएपछि सबै सांसदहरूलाई अनिवार्य उपस्थित हुन आग्रह गरिएको हो। भोलिको बैठकबाट थारू आएको अध्यक्षमा सिफारिस विष्णुप्रसाद चौधरी र मधेसी आएका अध्यक्षमा सिफारिस विजय कुमार दत्तको सुनवाई र अनुमोदन गर्ने तयारी रहेको छ। प्रतिपक्षी नेपाली काङ्ग्रेसले संवैधानिक आयोगमा गरिएको सिफारिसको वैधानिकतामा प्रश्न उठाउँदै बैठक बहिष्कार गर्दै आएको छ। नेकपाको बहुमत रहेको 15 सदस्यीय सुनवाई समितिमा नेकपाका 9 जना सांसद रहेका छन्। काङ्ग्रेसका 4 जना, संघीय समाजवादी फोरम र राजपाका 1-1 जना सांसद सदस्य रहेका छन्।
सरकारी चिकित्सक सङ्घ गोदानका प्रतिनिधि र स्वास्थ्य राज्यमन्त्री डाक्टर सुरेन्द्र यादवसँग आज भएको वार्ता बिना निष्कर्ष टुङ्गिएको छ। स्वास्थ्य राज्यमन्त्री यादव सरकारी डाक्टरहरू समस्यामा परेको विशेष समाधान गर्नुपर्ने पक्षमा भए पनि कुन प्रक्रियाबाट गर्ने भन्ने निर्णय दिन नसकेपछि वार्ता बिना निष्कर्ष टुङ्गिएको सङ्घका अध्यक्ष डाक्टर दिपेन्द्र पाण्डेले जानकारी दिनुभयो। उहाँले राज्यमन्त्रीले थप गृह कार्य गरी फेरि वार्तामा बस्ने बताउनुभयो। यसैबीच सरकारी डाक्टरहरूले फागुन 15 गते अर्थात् पर्सिदेखि आकस्मिक बाहेकका सबै सेवा बहिष्कार गर्ने घोषणा गरेका छन्। सरकारी चिकित्सकको समायोजनको विषयमा आफ्नो माग पूरा नगरेको भन्दै उनीहरूले आकस्मिक बाहेकका सेवा बहिष्कार गर्ने बताएका हुन्। सरकारी चिकित्सक सङ्घले हिजो सरकारलाई 72 घन्टे समय सीमा दिँदै माग पूरा नभए आकस्मिक बाहेकका सेवा ठप्प पार्ने बताएको थियो।
देशबाट गरिबी घटाउने रणनीतिका साथ सुरु भएको प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि संयोजकहरूको अन्तिम नतिजा आज प्रकाशित भएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज रोजगार संयोजकको अन्तिम नतिजा प्रकाशित गरेको हो। मन्त्रालयले यसअघि अनलाइन आवेदन लिई रोजगार संयोजकको न्यूनतम योग्यता र मापदण्ड पुगेका 2262 जनाको प्रारम्भिक सूची माघ 28 गते प्रकाशन गरेको थियो। प्रारम्भिक सूचीमा रहेका 2262 परीक्षार्थीको शनिबार र आइतबार कम्प्युटर सेवामा आधारित परीक्षा लिइएको थियो। कम्प्युटर परीक्षामा उत्तीर्ण भएकाहरूको योग्यताको क्रमको आधारमा नतिजा प्रकाशन गरिएको जनाइएको छ।
तेस्रो संस्करणको धनगढी प्रिमियर लिग डिपिएलमा सहभागी 19 वर्ष मुनिका खेलाडीहरू सम्मिलित डिपिएल इमर्जिङ स्टार घोषणा गरिएको छ। आज आयोजक धनगढी क्रिकेट एकाडेमीले दक्षिण अफ्रिका भ्रमणमा जाने 15 जना 19 वर्ष मुनिका खेलाडीहरूको नाम घोषणा गरेको हो। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने यो 19 खेलाडी सम्मिलित टिम डिपिएल इमर्जिङ स्टार्सले दक्षिण अफ्रिकाको भ्रमणमा जानका लागि टिम घोषणा गरेको हो। डिपिएलले स्पोर्ट्स एडसँगको कार्य तथा जोन्टी रुट्स र रायन मोरनको पहलमा डिपिएल इमर्जिङ स्टार्स दक्षिण अफ्रिकामा 2 साताको भ्रमण गराउने भएपछि सम्भावना बोकेका खेलाडीहरू छनौट गरिएका हुन्।
थाइल्यान्डमा जारी आइसिसी महिला विश्वकप क्रिकेट अन्तर्गत एसिया छनौटको 5 खेलमा नेपालले चीनलाई पराजित गरेको छ। आज भएको खेलमा नेपालले चीनलाई 5 रनले हराएको हो। थाइल्यान्डको बैङ्किङ स्थित ट्रेड थाई क्रिकेट मैदानमा नेपालले दिएको 78 रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको चीनले पुरै 20 ओभर खेल्दै 6 विकेट गुमाएर 72 रन मात्र बनाउन सक्यो।
अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि।
सुदूरपश्चिम प्रदेश सभाद्वारा प्रधानमन्त्री ओलीलाई धन्यवाद ज्ञापन।
प्रदेश राजधानी घर भएका सांसदहरूले लिएको घर भाडा अझै फिर्ता गरेनन्।
सुदूरपश्चिम प्रदेशमा पछिल्लो समयमा कुष्ठरोगीको संख्या बढ्दै
ढोटीको भोक्तान सडकको डबल कटिङको काम सुरु।
सुनवाई समितिको बैठकमा अनिवार्य उपस्थित हुन सांसदलाई नेकपाको व्हिप।
गोदान र स्वास्थ्य राज्य मन्त्री बीचको वार्ता बिना निष्कर्ष टुङ्गियो।
र आइसिसी महिला विश्वकप क्रिकेट अन्तर्गत एसिया छनौटको आजको खेलमा नेपालको जित। हुन्छ त यसलाई समाचार बुलेटिन यही सकिन्छ। तपाईँको गाउँठाउँमा पनि कुनै घटना समाचार भए 0995205074 टिपाउन सक्नुहुनेछ। हामी तपाईँको समाचारलाई उच्च प्राथमिकताका साथ प्रसारण गर्ने नै छौँ। यतिन्जेलसम्म प्रविधिबाट साथ दिनुहुन् प्राविधिक मित्र मनुजाजीलाई धेरै धेरै धन्यवाद।